Ya Ali Madad. Otherwise, Rai Abu Ali Missionary, wise number 546.
कुछ वर्षों से लगभग 5-7 साल हुए, बहुत दफा मौका लगता है तो जमातों के अंदर एक सारा गिनान पढ़ के मैं हमेशा उसका तर्जुमा किया करता हूं। आपकी दुआओं से मैंने आज तक 40 गिनान वाजों के अंदर किए। बेहिसाब शास्त्र भंडार भरा हुआ है, हर एक गिनान एक वाइज है। सच पूछो तो गिनान का एक एक सांस जो है वो एक वाइज के स्वरूप में है, लेकिन गिनानों के अंदर और भी बहुत सी चीजें हैं। हमारे गिनानों के अंदर इमाम की मोहब्बत की बातें हैं, इमाम की शनाखत की बातें हैं, इस दुनिया में जीवन कैसे गुजारना उसकी चीजें हैं, आखिरत के लिए इशारे हैं, मौत के बाद हमारा हाल क्या होगा उसकी बातें हैं, हमारे मजहब के मूल सिद्धांत क्या है उसकी बातें हैं, हमारे मजहब की प्रणाली का की चीजें हैं। तो गिनान माह है तो साहिब से गिनान के अंदर तो मौला खुद बैठा हुआ है। आज भी मैं आपके सामने 5-5 का ये 6-5 का गिनान है और ये गिनान है झटपाट का बैठा गिनान। मैं आपके सामने इसका खुलासा और संस्कृति देता हूं। झटपाट हमारे मजहब की एक उत्तम क्रिया है। झटपाट को पागल भी कहते हैं, अमी भी कहते हैं, न्याज भी कहते हैं, अब सफा भी कहते हैं, आर शफा भी कहते हैं। झटपाट के बैठे गिनान भी हैं और फिर जब जमात न्याज पीती है तो हम गिनान बोलते हैं, इसको कहते हैं झटपाट ना उभा गिनान। प्रणालिका के ऊपर इमाम ने बहुत से फरमान किए। बाद जमात खानों के अंदर एक पाठ पढ़ा जाता है झटपाट पीने के वक्त, सिर्फ एक, यानी एक वेट उतारी गई। बाद जमात खानों के अंदर दो पाठ बोले जाते हैं और फिर खत्म होता है। हमें मजहब सीखना है। गए 25-30 बरस में मजहब बहुत भुलाया गया, हमारा आडंबर बढ़ गया, असल चीज रह गई। मौलाना इमाम सुल्तान मोहम्मद से फरमाया कि तुम चिल्का खाते रहे, मजहब को छोड़ दिया और हम दूसरी चीजों के अंदर पड़ गए। मजहब के लिए हमें 5-10 मिनट भी कभी ज्यादा बैठना पड़ता है तो हमें जरा बुरा लगता है। खैर, मौला सबको नेक हिदायत देवे। गिनानों के अंदर पीरों ने जो मौका के गिनान फरमाए हैं वही गिनान होने चाहिए और अपनी मर्जी से गिनानों के अंदर और उनके समय में फेर फर्क नहीं करना चाहिए। मेरी वाजों के अंदर आपने कभी सुना होगा कि सुबह के चौगड़िए भी हैं, शाम के चौगड़िए भी हैं, सुबह के गिनान भी हैं, दुआ के पहले पढ़ने जैसे सांझ के गिनान हैं, दुआ के बाद पढ़ने जैसे जुदे गिनान हैं, रात को 12 बजे की मजलिस होती थी। आज तो क्या है कि समी शाम तो आए, साथ ही मजलिस पता दी, घर चले गए। मजलिसों का हेतु यह था कि मजलिस जो है वो एक क्लास रूम है और मिशनरी टीचर है। मजलिस के अंदर आके बहुत सी आध्यात्मिक रूहानी चीजों का जिक्र हुआ करता है। पुराने जमाने के अंदर लोग जमात खाने से निकल के घर जाते थे, खा पी के वापस आते थे, बच्चे वगैरह सो जाते थे और सीरियस लोग जमात खाने के अंदर आते थे और फिर मजलिस होती थी, घंटा डेढ़ घंटा वाज हुए रात को 12 बजे तक और बाद बैतुल ख्याल की मजलिसें रात को 2 बजे शुरू होवे। मैंने खुद ने इस किस्म के चांसेस लिए हुए। बॉम्बे के अंदर हर साल बैतुल ख्याल का 40 दिन का सताड़ा डालते थे, 7 दिन का नहीं, 40 दिन का, और हर रोज چالیس دن میں نے وعظ کی ہے. ایک دفعہ چالیس جمع پڑھا تو مشنری مرحوم ہمارے دوست صوفی مشنری تھے جعفر علی مشنری, ایک دن وہ وعظ کرتے تھے ایک دن میں وعظ کرتا تھا. کبھی کوئی لڑائی کے زمانے کا بمبئی میں رہا ہوا تو اسماعیلی بھائی بہن ادھر ہوگا تو اس کو یہ چیز یاد ہوگی کہ لڑائی کے زمانے کے اندر ہر سال چالیسواں ڈالتے تھے. صبح کے وقت بھی لوگوں کو عبادت کا شوق پیدا ہوتا تھا. تو بہت دفعہ کمی سانس ہے, دعا نہیں پڑی گئی اور اس وقت صبح کا جنان پڑا جا رہا ہے. اور کبھی ایسا دیکھا ہے کہ پروڑیے ہے اور پروڑیے کے اندر شام کا جنان پڑا جاتا ہے. ایسا بھی میں نے دیکھا ہے کہ گھٹ پاٹ کا جو بیٹھا جنان ہے وہ کھڑے کھڑے پڑ دیا. تو یہ چیزیں برابر نہیں, موقع محل کی چیزیں جو ہمارے پیروں نے بیان کی ہیں وہی ہونی چاہیے, کیونکہ پیروں نے یہ سب جو سسٹم بنایا ہے اس میں کوئی بھید ہے اور مذہب کا نام ہی سسٹم ہے. اگر سسٹم ہی نہیں تو مذہب نہیں رہتا. دنیا کے اندر کلچر سکھایا کس نے؟ مذہب نے سکھایا. آج جو ساری دنیا کلچر کلچر کر رہی ہے, کلچر تو دنیا کے اندر پیدا کرنے والا مذہب ہے, سوسائٹی کو پیدا کرنے والا مذہب ہے, فیملیز بنانے والا مذہب ہے, فیملی کا سٹرکچر بنانے والا مذہب ہے, میاں بیوی کا رشتہ جوڑنے والا مذہب ہے, ماں پتا کی سیوا سکھانے والا مذہب ہے, آپس میں محبت سکھانے والا مذہب ہے. مذہب تو ہماری زندگی کی جان ہے. ہم کو ہماری زندگی میں کس طرح گزارا کرنا چاہیے ہم کو مذہب میں سے ملتا ہے. اور اگر ہم مذہبی بھول گئے تو لو جی, گاڑی تو اچھی ہے لیکن انجن ہی نہیں. مذہب ہماری جان ہے, مذہب ہماری زندگی کا سور ہے. اب دیکھو یہ چھ پانچ کا جنان ہے. گھٹ پاٹ رسول اللہ کے زمانے سے بلکہ اس کے پہلے سے ہر ایک مذہب کے اندر ایک یا دوسری شکل سے آب صفا رہا, مگر میں صرف رسول پاک کے زمانے سے لیتا ہوں. نبی کریم خود اپنے ہاتھ سے نیاز نکالتے تھے. اپنی اسماعیلی جماعت اس وقت بھی تھی, بھلے اس کا نام اسماعیلی نہیں تھا اس وقت, مگر ایک ایسی جماعت تھی جس کو ہم ستپنتھی جماعت کہتے ہیں. ہمارے جنانوں کے اندر رسول اللہ کے زمانے میں چالیس آدمی کی جماعت تھی. مسلمان تو بہت تھے لیکن یہ جو جماعت تھی ہمارا ستپنتھی جماعت تھی چالیس آدمی تھے. چالیس کے چالیس کا نام ہے میرے پاس. ان کا مکھی کون تھا اس کا نام بھی ہے, کانڑے کا نام بھی ہے, لیکن رسول اللہ خود جماعت کے اندر آ کے نیاز بنایا کرتے تھے. آپ نے میری آواز میں سنا ہوگا کہ جماعت خانے کے اندر جو پیر کا جامع ہوتا ہے ظاہر بھانے وہ روز آتا ہے, کبھی روز نہیں آتا تو ہفتے میں ایک دو دفعہ ضرور آتا ہے. مولانا علی شاہ محبوب جب ہندوستان آئے تو جماعت خانے میں آیا کرتے تھے, دعا پڑھایا کرتے تھے, کرسی پہ بیٹھتے تھے, فرمان کرتے تھے, مگر جب دعا کا وقت آتا تھا تو علی شاہ محبوب نیچے زمین پہ بیٹھ کے خود دعا پڑھاتے تھے. آپ کو یاد ہے جونی دعا؟ جونی دعا کے اندر ہے توبہ تقصیر دار بندو پھر سا فاض نگار. دعا تو پیر پڑھے بندو وینتی کرے. ایکچولی دعا پڑھانا پیر کا کام ہے. رسول اللہ نے ساری زندگی موت تک دعا کی لیڈنگ خود کی. بیمار تھے چل نہیں سکتے تھے مولا علی, اور دوسری طرف مولا علی کے بھائی تھے فضل, یہ دونوں حضرت نبی کریم کے کندھے پکڑ کے اپنی کوٹڑی میں سے نکالتے تھے اور رسول اللہ نماز پڑھاتے تھے. گھٹنے بڑھاپے کی وجہ سے کمزور ہو گئے تھے تو بیٹھتے وقت پھر یہی دو آدمی نبی سب کو پکڑتے تھے تو حضور بیٹھتے تھے سجدہ کرتے تھے, لیکن چھلے دم تک نبی نے خود نے دعا پڑھائی. تو نبی آتے تھے نیاز نکالا کرتے تھے اور وہ بھی جمعے کا دن ہوتا تھا, کبھی جمعہ رات کو بھی کرتے تھے. اسی طرح پاٹ ہوتا تھا. اس قسم کے چائنا کے برتن نہیں ہوتے تھے, مٹی کا ایک ہی کپ ہوتا تھا اور ایک کمبھ ہوتا تھا. اور رسول اللہ اس میں سے نیاز اپنے ہاتھ سے پلاتے تھے. سکریت کیڑا نہیں بنتا تھا لیکن حضور کھجوروں کے اندر سے گٹھلی نکال دیتے تھے اور وہ سکریت کے طور پہ دیتے تھے. کبھی کبھی سوکھی دراست لے کے اس کی گاکڑیاں وغیرہ صاف کر کے نبی اس کو ہاتھ سے ایسا مسل ڈالتے تھے سیری کی طرح اور یہ سکریت کے طور پہ دیتے تھے. رسول اللہ کے زمانے سے نیاز چلا آتا ہے. بھلے کہ صدر دن کی بنائی ہوئی دعا نہیں تھی اس زمانے کے اندر, ہیتو یہ تھا کہ نبی خود نیاز بناتے تھے. تو یہ جو پاس ہے جس کو ہم چھوٹا یہ ٹیبل کہتے ہیں, اس کے اوپر ہم گھٹ رکھتے ہیں. گھٹ یعنی یہ کمبھ, ایک پیالے کی طور پہ اس کو گھٹ کہتے ہیں. تو یہ گھٹ پاس ہوا, اس سیرمنی کا نام پڑ گیا. مگر پانی کو ہم گھٹ پاس نہیں کہتے, گھٹ پاس کی سیرمنی ہے, پانی نیاز ہے. پھر بھی ہم گھٹ پاس کہیں تو وہ گھٹ پاس کا پوتر پانی ہے. تو تین مواد کا یہ جو جنان ہے, جیرن رال پاٹ مندا رینے چوک پورا ہر کھیسو سلس تھپا اور والا چارے سہادن میں رے تیڑا وہ ودھا لو تے سائم شبدوں میں کہ جس کو کہ صدر دین ماں باپ نے فرمایا اس میں ہی آپ کو میں نے گنان کا پاٹ سنایا. مولانا حضرت امام کے سلوا پڑھ مو مینو اللہ محمد اقبال. اے پیارے بھائیو, ہندوستان کی زبانوں کے اندر چاہے وہ کوئی بھی ہندوستان کی زبان ہو اس کے اندر جی کا جو لفظ ہے وہ عزت کا لفظ ہے. جی کہتے ہیں سر کو, یس سر اس کو کہتے ہیں جی. تو بڑا آدمی چھوٹے کو بلاتا ہے تو کہتے ہیں جی یعنی میں آیا ہوں. تو جی رے والا, اے میرے پیارے بھائیو, پاٹ منڈاری نے یعنی پاٹ کو ارینج کرو, چوک پورا لو, اس کے اوپر کپڑا بچھاؤ. ہندوستان کی بہت سی قومیں ہیں کہ جو اپنے گھر کے باہر صاف کر کے, زمانے کے اندر ایسے اچھے رستے نہیں تھے ڈامر کے, آجو بازو میں پتے وغیرہ پڑے رہتے تھے, تو ہر روز گھر کے لوگ اٹھ کے اپنے گھر کا آنگن صاف کرتے تھے. اور صاف کر کے کئی ایسے لوگ تھے کہ جو اپنے اس آنگن کے اندر پانی چھڑکتے تھے, پھول ڈالتے تھے, رکھتے تھے, کئی ارد گرد کے درخت وغیرہ کاٹ کے اپنے دروازے پہ سجاتے تھے. اور کبھی خاص پرسنگ آتا تھا تو خاص اوکیزن آتا تھا تو وہ اپنے گھر کے آنگن کے اندر کچھ اس قسم کے ڈیزائنز بناتے تھے جس کو چوک پرانا کہتے ہیں. اور یہاں مطلب ہوتا ہے کہ تم اس کے اوپر اچھا کلین صاف کپڑا بچھاؤ, ہر کھیت ہرس کے ساتھ محبت کے ساتھ پریم کے ساتھ کلش کی استھاپنا کرو, یعنی نیاز کی کریا شروع کرو, اس کی استھاپنا کرو. دعا دیو الام مریا جگپات استھاپن جی, یہ کلش استھاپنے کی کریا ہے. فرمایا ہے کہ محبت کے ساتھ خوشی کے ساتھ تم کلش کی استھاپنا کرو. چار سہاگنوں کو یہاں نیڑے نہیں ہے, چار سہاگن میں پیراو. یہاں سہاگن کا مطلب ہندوستان کی پرنالی کا حساب کروں اور وہ بات سنائیں تو سہاگن کہتے ہیں کہ جس کا شوہر جیتا ہوئے اور وہ شادی شدہ ہوئے, کنواری لڑکی کو سہاگن نہیں کہتے, اور ودھوا ہو جاتی ہے تو وہ بھی سہاگن نہیں رہی. جس کا شوہر جیتا ہوئے اس کو سہاگن کہتے ہیں. یہاں سہاگن سے مطلب مومن ہے. کسی بھی چار مومنوں کو, یعنی ہم سہاگن اس لیے کہ ہمارا امام حاضر اور جیتا ہے, ہم نے اس کے ساتھ بیعت کی ہے, اس کی ہم نے نوکری, اس کی خدمت, اس کی عبادت ہم نے قبول کی ہے, اس کی فرمان برداری قبول کی ہے. یہی بات تو شوہر کے ساتھ شادی کرتے وقت عورت کرتی ہے کہ میں اپنا آپ تمہیں سپرد کرتی ہوں, تیری فرمان برداری میں رہوں گی. تو چار سہاگنوں کو, چار مومنوں کو نزدیک بلاؤ, ودھاؤ کے قائم سوامی جو قائم رہنے والا دھنی حضر امام ہے اس کو ودھا لو, اس کو ویلکم کرو. کیونکہ جب تم جھٹ پاٹ کی استھاپنا کرو گے تو مولانا حضرت امام کا نور وہاں پرویش ہوتا ہے. سوال ایک ہوتا ہے اس میں سے, تو کیا جھٹ پاٹ کے استھاپنے کے وقت ہی حضرت امام کا نور ہوتا ہے, دوسرے وقت نہیں ہوتا؟ نہیں دیندارو, یہ مطلب نہیں ہے. یہ مطلب یہ ہے کہ دیکھو حضرت امام جماعت کو دیدار دینے کے لیے آتا ہے. 10,000 آدمی کسی ہال میں بیٹھے ہیں, مولا دیدار دیتا ہے, پھر مولا کے حضور میں عرض کرتا ہے کہ مفتی صدراعظم یہ روم کے اندر لائٹ والوں کی مجلس ہے. تو مولانا حضرت امام لائٹ والوں کی مجلس میں جاتا ہے, دونوں جگہ اس کا سوروپ جدا ہوتا ہے, دونوں جگہ اس کے فرمان جدا ہوتے ہیں. حضرت امام کسی اور نومی رات کی مجلس میں جاتا ہے تو 10-12 to 20,000 کے لاکھ آدمی کراچی کے اندر لاکھ لاکھ اسماعیلی اکٹھے ہو جاتے ہیں, تو اس وقت امام کا نور موجود ہے, امام حاضر ہے. لیکن جب وہ کسی خاص مجلس میں جاتا ہے تو اس مجلس کی روحانی لیول کے حساب سے مولانا حضرت امام کا خود کا جو چہرہ ہے وہ بھی بدل جاتا ہے, اس کے فرمانوں کے اندر بھی فرق ہوتا ہے. مولا تو ہر روز, بلکہ میں تو یہ کہتا ہوں اور ہمیشہ کہتا ہوں جماعتوں میں کہ 24 گھنٹے امام جماعت خانے کے اندر حاضر ہوتا ہے. البتہ جہاں ہم نے ٹیمپرری جماعت خانے بنائے ہیں وہاں دن کے وقت امام حاضر نہیں رہتے, مگر جو ہم نے جماعت خانے پرماننٹ بنائے ہیں وہاں 24 گھنٹے حضر امام کی جرت حاضر ناظر موجود ہے. مگر جب ہم غلط جھٹ استھاپنا کرتے ہیں, جھٹ پاٹ کی استھاپنا کرتے ہیں, تو مولانا حضر امام اپنی اسپیشل نورانی حالت کے اندر اسپیشل بخشش دینے کے لیے آتا ہے. تو اس کے لیے کہا ہے چار سہاگنوں کو بٹھاؤ, یعنی نیاز کے اوپر, سکریت کے اوپر, جھورے کے اوپر. یہ جو چار جنے ہیں دعا پڑھنے والے, ان چار ستیوں کو بلا کے بٹھاؤ تو امام کا سواگت کریں, ویلکم کریں. یہ ایک اسپیشل کریا ہونے کی وجہ سے امام زمان کی طرف سے اسپیشل دعا آتی اور اس کی رحمت اترتی ہے. بہت دفعہ مولانا حضرت امام فرماتے ہیں اسپیشل دعا سیکھ دیتا ہوں تو اس کے اندر فرق ہوتا ہے. آج مندر ریام ندی سے آج یہ جماعت خانہ ہے بڑا خوبصورت لگتا ہے, کیونکہ ویک میں ایک دن ہم جھٹ پاٹ کی استھاپنا کرتے ہیں, خصوصاً جمعے کے دن. کبھی کبھی ویک میں 2 دن ہو جاتے ہیں اور وہ چاند رات ہوئے تو جب ہم شام کے وقت جھٹ پاٹ کی استھاپنا کرتے ہیں تو پھر سدر دن فرماتے ہیں آج جماعت خانہ پہلے سے زیادہ خوبصورت دکھتا ہے, روڑا ساد آ گیا. جماعت کے مومنوں کی طرف اشارہ کرتے ہیں. ساد کس کو کہتے ہیں کہ جس میں کوئی سادھنا کی ہوئے, اس میں سے لفظ نکلا سادھو. سادھو بھکھاری کو نہیں کہتے, مانگنے والے کو نہیں کہتے, گھومنے والے کو بھی نہیں کہتے. سادھو کہتے ہیں سادھنا کرنے والا. سادھنا کرنے والا یہ ہوتا ہے, چلے ایک لڑکا ہے وہ یونیورسٹی میں گیا ہے ڈاکٹر بننے کے لیے, تو اس کی جو ایجوکیشن کے بعد جو اس کو کمپلیٹ کر کے سرٹیفکیٹ ملتا ہے تو کہتے ہیں اس کی سادھنا پوری ہوئی, اس کی محنت پوری ہوئی, اس کی ٹریننگ پوری ہوئی. ٹریننگ تو سادھنا کہتے ہیں. سادھنا کرنے والے, روحانی ٹریننگ لینے والے عابد اور بھگت جو ہیں ان کو یہاں پیر نے رورا یعنی اچھے سادھ آویا, روحانی عبادت کرنے والے آئے, رورا سنت آویا. سادھ سے سنت کا درجہ اونچا ہے. سنت وہ ہے کہ جس نے ڈگری لے لی ہے, اور سادھ وہ ہے کہ جو ڈگری لینے کی کوشش کر رہا ہے. جو عابد ہے عبادت کر رہے ہیں تو خاص لیول پہ نہیں پہنچے, وہ صاحب ہیں اور جنہوں نے عبادت کر کے کوئی سدھی حاصل کی ہے تو دینداروں وہ سنت ہیں. پیروں نے جماعت کے لوگوں کو صاحب بھی کہا سنت بھی کہا کیونکہ جماعت کے اندر عابد بھی ہیں مولا کے عاشق بھی ہیں سدھی پانے والے ایسے بھی ہیں. تو روڑا ساد آ گیا روڑا سنت آ گیا اپنے گھر ہمارے گھر میں پربھو جی پدھاریا. پربھو کہتے ہیں رب کو, عربی زبان کا جو رب ہے رب کہتے ہیں پالنہار, اور پربھو کا مطلب پالنہار. جیسا ماں ہے وہ بھی پربھو ہے, ماں چھوٹی رب ہے, ماں پالتی ہے پرورش کرتی ہے کپڑے پہننا سکھاتی ہے اس کو ریت بھات سکھاتی ہے اپنے بدن کو صاف کرنا سکھاتی ہے. یہ جو ٹریننگ ہے یہ رب کی ٹریننگ ہے. سب سے اعلیٰ جو ہے وہ رب العالمین ہے, رب المطلق ہے, لیکن ماں بھی رب ہے. پربھو سیٹ کو بھی کہتے ہیں ہندوستان کی زبانوں کے اندر, خاص طور پہ جو پراکرت اور دیوناگری ہے اس کے اندر ایک نوکر ہوتا ہے وہ چاکر کہلاتا ہے, نوکر کو چاکر کہتے ہیں اور سیٹ کو پربھو کہتے ہیں. تو مولا ہمارا پربھو ہے, ہمارا پالنے والا ہے, روحانی پوشن دیتا ہے, ہم کو روحانی خوراک ملتی ہے, ہم کو علم کی خوراک ملتی ہے کہ جس سے انسان کا دل خوش ہو جاتا ہے. جس طرح ہمیں پیٹ کی بھوک لگتی ہے ایسا ہی کچھ ایسے اچھے لوگ ہیں کہ جن کو علم کی بھوک لگتی ہے. جس طرح پیٹ بھرنے کے لیے کھانا کھلایا جاتا ہے پانی پلایا جاتا ہے, زندارو علم کی بھوک کا بھی انتظام ہے اور وہ ہے جنان علم, اس سے علم کی بھوک پوری ہوتی ہے. اسی طرح ہماری جو روحانی بھوک ہے وہ عبادت سے پوری ہوتی ہے. تو یہاں اپنے گھر پربھو جی پدھاریا مندری ہیں اس جمع خانے کے اندر. جڑ والا دکھنے میں خوبصورت صاف پاک, ہم جس کو بولتے ہیں نا ویل ڈریس اسمارٹ دکھتے ہیں, یعنی بول تنا مکھ میٹھا, جب ہی بولتے ہیں تو مکھ میں سے میٹھی وانی نکلتی ہے. کس کے منہ سے؟ یہ مولا کی تعریف ہو رہی ہے کہ جب مولا پدھارتا ہے مولا آتا ہے تو وہ ہم کو خوبصورت لگتا ہے اچھا لگتا ہے. بات بھی سچ ہے. حضرت امام ہمارا جتنا ہے, جتنے بھی امام ہوئے ہمارے اماموں میں کوئی لولا لنگڑا نہیں ہوا, کوئی امام کانا نہیں تھا, استغفر اللہ, مگر خیر سمجھانے کے لیے ہی یہ لفظ کہہ رہا ہوں, کوئی امام پاگل نہیں تھا ہمارا, کوئی امام شاریرک طور پہ بھی ادھورا نہیں تھا. تمام نبیوں میں بھی ایسا ہوا, شاریرک طور پہ بھی اچھے اور خوبصورت ہیں. امام زمان تو لاکھوں میں نظر آ جاتا ہے. مولانا حضرت امام 58 میں پریٹوریا گئے, میں اس کی ظاہری باتوں کرتا ہوں تو اس میں بھی ہم کو مزہ آتا ہے, خوشی پیدا ہوتی ہے. جو امام کے چاہنے والے ہیں امام کی باتیں سن کے, اس کی رمت گمت کی باتیں دیکھ کے ان کے دلوں کے اندر محبت تازہ ہوتی ہے. 58 میں حضرت امام پریٹوریا گئے. 58 میں جو کبھی آپ کو یاد ہوگئے تو مولا کی عمر کتنی, 42 برس تھی, اور تھوڑا ہی ٹائم ہوا تھا, 7-8 مہینے کے 10 مہینے ہوئے تھے, برس بھی پورا نہیں ہوا تھا امامت کی گادی سے آئے. آخری دنیا کے اندر حضرت امام کی چرچا ہوتی تھی, प्रिटोरिया की कैपिटल है साउथ अफ्रीका का। तो जो प्रेसिडेंट था साउथ अफ्रीका के रिपब्लिक का और प्राइम मिनिस्टर वगैरह इनके साथ मिलके, तो अननोन सोल्जर जो गुजर गए थे उनके मजार के ऊपर रीत रखने की एक क्रिया करनी थी। मौलाना हजर इमाम वहां प्राइम मिनिस्टर के साथ पहुंचे। बहुत बड़ा आइलैंड था गोल, चारों तरफ बड़ी बड़ी जबरदस्त कंपनियों की बिल्डिंगे, गवर्नमेंट की बिल्डिंगे, हजारों आदमी थे। पुलिस ने बहुत अच्छा इंतजाम किया हुआ था, बैंड था। रीच रखने के बाद मौला को सल्यूट देने की क्रिया थी और एक छोटी सी टी पार्टी जैसी बनाई गई। किसी एक बड़ी बेंच के अंदर कुछ जवान लड़कियां 20-22 बरस की वो आपस में बातें कर रही थी। तो एक लड़की कहती है कि अगर तुम लोग मेरे साथ सड़क बांधो तो मैं आगा खान को किस करूं। तो लड़कियां तो एक दूसरे के सामने देखने लगी कि इतनी बड़ी सभा और इतने बड़े बंदोबस्त के अंदर तुम आगा खान को किस करोगी। कहते हाँ, उनकी कुछ शर्त लगी। ये बड़ी होशियार चालाक चबड़ाक लड़की थी, इसने शर्त कबूल कर ली और घूमती फिरती जब हजर इमाम आ गए तो माँ बाप की जो गाड़ी थी उसके कांच जो थे चारों तरफ वो टिंटेड ग्लासेस थे कि बाहर से अंदर कौन बैठा है जल्दी से दिखे नहीं लेकिन अंदर वाला बाहर को देख सके रोशनी की वजह से। मालूम नहीं किस तरह ये हजर इमाम की गाड़ी में घुस गई और ड्राइवर की सीट और पिछली सीट के बीच में नीचे जाके छुप गई। इसने साइड देख ली कि यह साइड से आगा खान उतरे और इसी साइड से बैठेंगे क्योंकि वो साइड तो उस तरफ कर्ब की साइड थी। तो इस तरह से यह बैठी कि जैसे ही मौला दरवाजा खोले तो ये पकड़ के किस कर ले। बैठी रही, किसी ने इसको नोटिस नहीं किया। सब सेरेमनी हो गई और उसके बाद ये टी पार्टी खड़े खड़े ही कुछ पीने की बात थी रिफ्रेशमेंट से। कनक गुलाम हमारी इस्माइलिया काउंसिल के प्रेसिडेंट थे। मौलाना हजर इमाम कनक गुलाम को कहते हैं, गुलाम वेर इज योर कार? खुदा माई कार इज वेरी फास्ट, लेट्स गो, आई वॉन्ट टू गो अर्जेंटली। बट खुदा मन इन माई आई टेल यू आई वॉन्ट टू गो अर्जेंटली, लेट्स गो। अरे खुदा आगे आगे वो पीछे पीछे हजर इमाम इतने बड़े समूह के अंदर हजारों आदमी थे। लोगों की आंखें भी मौला ने अंधी कर दी। साहब को किसी ने नोट ही नहीं किया। साहब क्या साहब निकल गए और उसकी ठाका ठाका गाड़ी के अंदर, मौला की गाड़ी के सामने तो वो ऐसी ही थी ना, ठुक ठुक चलती थी। सब बैठे सारे तो कहते हैं कि चलो होते चलो सीधा। मैं बस चले गए, किसी को पता नहीं लगा। अब जब थोड़ी देर हुई तो वो प्रेसिडेंट और गवर्नर और ये मिनिस्टर वगैरह सब ढूंढने लगे। साहब के खुद के जो बॉडी गार्ड थे उनको पता न लगा, हैरान परेशान हो गए। और बॉडी गार्ड बड़े परेशान थे क्योंकि उनकी रिस्पॉन्सिबिलिटी थी। हो मच गई। आखिर सब लोग इधर उधर जाने लगे। जब ये बहुत कुछ हो गया तो ड्राइवर ने मौला की गाड़ी का दरवाजा खोला। साहब का दरवाजा नहीं खुला तो फिर लड़की परेशान हुई, बाहर निकली, रोने लगी। प्रेस वाले इकट्ठे हो गए, टेलीविजन वाले आ गए, हजारों आदमी आ गए। उसने स्टेटमेंट की कि हमारी शरत लगी थी कि मैं आगा खान को किस करूंगी, लेकिन मेरी शरत मिट गई, मेरा ये चांस चला गया। खूब रोई धोई। इस मौला को कोई पकड़ सकता है? मैंने ये बात क्यों सुनाई कि उसकी खूबसूरती के ऊपर सारी दुनिया मोहित हो जाती। ये घराना ऐसा है। तो फिर कहते हैं कि दिस तना रूले राधिक है, उसको देखो कैसा खूबसूरत है। हमारे एक पीर के गिनान में है, पीर समझ में, चल छबीला सुनो मैया तू मन विच लावो मेरे साहेब अब तेरी महाबत लागी। तो मौलाना हजर इमाम दुनिया भर में भी दिखने में खूबसूरत है, بولتا ہے تو مکھ میں سے مٹھاس اتنا میٹھا کتنا سافٹ ہے کہ ہمارے رگوں کے اندر اتر گیا ہے. پوتر تھیا گھر آنگن مارا, اس مولا کے آنے سے اس مولا کے دیدار سے میرا گھر آنگن سب پاک ہو گیا. جب ستگر میں نے تو دیکھا, میں نے جب مولا کو آنکھ سے دیکھا تو میرا سب انتکرن پاک ہو گیا. جس طرح یہ مٹی کے بنے ہوئے گھر آنگن ہیں زندارو, اسی طرح سے یہ شریر مٹی کا بنا ہوا یہ بھی مندر ہے. اس کے اندر بھی گٹ پاٹ کی کریا ہوتی ہے, اس کے اندر بھی حضرت امام آتا ہے, اندر بھی نیاز بنتا ہے اگر ہم اس چیز کو سمجھ سکتے ہیں تو. گرے والا کوئی کہے چھے چوکھانے, کوئی کہے چھے میلا, کوئی کہے چھے اولا کے وارے والا جو جگا پیارے بھائیوں, وہ مولا جب وہ گھومتا ہے دنیا میں انسانی روپ میں, کوئی تو کہتے ہیں کہ اس کا جو رستہ ہے بڑا چوکھا پاک ہے اور وہ خود بھی چوکھا اور پاک پوتر ہے, کوئی کہتے ہیں نہیں وہ میلا ہے, یہاں میلا سے مراد جس میں کچھ خامی ہوئے. یہ تو ایک معمولی انسان ہے, سوچنے والے یہ بھی سوچتے ہیں یہ میلا پن ہوا. امام کے اوپر ٹیکا کرنے والے بھی بہت دنیا کے اندر جاگتے ہیں, اس کی کریٹیسائز بھی کرنے والے ہوتے ہیں, اس کی بندگی کرنے والے بھی ہوتے ہیں, ہر طرح کے لوگ ہوتے ہیں. تو کوئی یہ کہتا ہے کہ بھلا وہ کیسا ہے اولا کے وقت, اس کے لیے سوال کرتے ہیں. امام سلطان محمد صلی اللہ علیہ فرمایا کرتے تھے, اور خاص طور پہ ایک ایسا موقع تھا, میری واعظوں میں دو تین دفعہ یہ مثال آ چکی ہے. ایک بڑی اچھی مالدار سنری کا لڑکا یورپ گیا پڑھنے کے لیے, بہت برسوں کے بعد واپس آیا, باپ گزر چکا تھا, بڑے بھائی نے بزنس سنبھال لیا, پڑھ لکھ کے بھائی واپس آیا, یہ تو یورپ کی ہوا کھا کے آیا, بیرسٹر بن کے آیا, رشن مائنڈ ہو گیا, اور اس درمیان مذہب کی تعلیم ملی نہیں. وہ زمانے کے اندر جماعت خانہ نہیں تھا لندن میں, گھر آیا تو بڑا بھائی ماں بھابھی بچے روز جماعت خانے جانے والے, یالی یالی کرنے والے آبی در بھگت تھے. اس کے خیالات اور ان کے خیالات میں بڑا فرق تھا, روز بیٹھ کے باتیں ہوتی تھیں. اب اس کو سمجھ نہ آئے کہ وہ تو محبت کے اندر اس کو خداوند عالمین مانے, اور یہ ہنس کے کہے تم کہے تو خدا کی بے ادبی اور مستی کرتے ہو. میں نے دیکھا ہے آغا خان صاحب ادھر رکس ہوٹل میں جایا کرتے تھے, ڈانس میں جاتے تھے, مونٹے کارلو ہے, سارا مونٹے کارلو جگاڑ خانوں سے بھرا ہوا ہے, اور سب ادھر بھی جاتے تھے, اس کے منہ سے کبھی حضرت امام کا لفظ نہ نکلے. ماں دکھی ہوئے, بھائی کا دل بھی جلے کہ یہ اتنا پڑھ لکھ کے آیا ایمان خراب ہو گیا. لیکن اس گھر میں رہتا تھا, چھپ چھپ کے نیاز اس کو پلائی جاوے, بھلے چھپ کے تو چھپ کے, نیاز آخر پوتر پانی ہے, نیاز میں بڑی قوت ہے. آج نیاز ہی کا تو سبجیکٹ ہے. دیندارو ایسے لوگ بھی دیکھے ہیں کہ نیاز پینے سے بھوت اور جن دور ہو گئے, بہت سی بیماریاں بھی دور ہوتی ہیں, اعتقاد ہونا چاہیے. اور اگر اس لڑکے کو اس کی ماں نے چھپ چھپ کے کبھی نیاز پلایا, اس کو معلوم نہیں کہ میں نیاز پیتا ہوں, لیکن ماں کا ایمان اس کے اندر کام کر رہا ہے, ماں کا وشواس, आहिस्ता 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 कुछ थोड़ा बहुत फर्क पड़ा। दूसरे वर्ष मौला की पधरामनी हुई, इन लोगों ने भी मेहमानी रखी। साहब ने इसको लंदन में देखा हुआ था, तब उसके साथ बातें चीतें करने लगे। थोड़ा वो जरा फ्री हो गया, पहले घबराता था डरता था, लेकिन मौला ने उसके साथ बातचीत इस तरह से की कि जरा फ्री कर दिया, उसका झिझक निकल गई, डर निकल गया। साहब को कहता कि कहते योर हाइनेस मुझे कुछ सवाल करना है। पूछो क्या है? अच्छा कहता है साहब, बोलो बोलो क्या है? कहते सर सचमुच आप खुदा हो? माँ बाप हंस पड़े। तुम क्या मानते हो? अब घबरा गया क्योंकि माँ बाप ने ना तो यस कहा ना नो कहा। तुम क्या मानते हो? सत्य कहता है वेल यू आर माई इमाम, यू आर माई स्पिरिचुअल लीडर। माँ बाप कहते हैं बराबर। तो बड़ा भाई जो था वो जोशीला आदमी था, गर्म आदमी था। कहता है खुदा आलमीन मैं मानता हूं। या मौला मैं तो आपको खुदा मानता हूं। माँ बाप फरमाया बराबर, उसको कहा तुम बराबर है, उसको कहा तुम बराबर हो। तो ये और भी पजल हो गया। फिर बात क्या बनी? वो सोचने लगा। माँ बाप उसकी मुंझवन समझ गए। तो फरमा देखो ये तुम्हारा कौन है? कहते मेरा भाई है। ये कौन है? मेरी माँ। ये मेरी भाभी है, ये मेरे भतीजे। तो तुम तो एक हो, तू इसका भाई है तो इसका भाई क्यों नहीं, तू बेटा है इसका। कहता हमारा रिश्ता ऐसा है। माँ बाप ने फरमाया एग्जैक्टली यही बात है। मेरे साथ तुम जिस तरीके का रिलेशनशिप पैदा करो तुम्हारे लिए मैं ऐसा हूं। अगर तुम मुझको एक बड़ा आदमी समझो तो तुम्हारा मेरा रिलेशन इतना ही है कि तुम्हारे लिए मैं बड़ा आदमी हूं। लेकिन तुम कभी मुझको अपना पीर मुर्शिद मानते हो तो मैं तुम्हारे लिए पीर मुर्शिद हूं। कभी तुम मुझे इमाम मानते हो तो मैं तुम्हारे लिए इमाम हूं। वल्ला जब मुझको खुदा मानता है मैं उसका खुदा हूं। तुम्हारे अंदर मेरे साथ रिलेशनशिप करने के लिए तुम्हारी ताकत है, ऐसा ही मैं तुम्हारे साथ सलूक करता हूं और कुछ नहीं। मेरे रिलेशनशिप के ऊपर है और वो तुम्हारे ऊपर आधार रखता है, मेरे ऊपर नहीं। ये भी तारा दिल में तेरी साहिब निवाचा। मौला के साथ आप जिस किस्म का चाहो रिलेशनशिप पैदा करो, हमारे ऊपर है आधार। वो तो लिमिटलेस है, वो तो अपार है, उसकी कोई लिमिट नहीं। हम उसके साथ दुश्मनी का रिलेशनशिप पैदा करेंगे तो दुश्मन बन जाएगा, दोस्ती करेंगे तो दोस्त बन जाएगा, पीर मानेंगे तो पीर बन जाएगा, इमाम मानेंगे तो इमाम बन जाएगा। और अगर हम उसको खुदा मानते हैं तो खुदा की कसम वो खुदा है। मौलाना रूमी का एक शेर पढ़ता हूं। मौलाना रूमी तो काफिर नहीं थे ना, मुसलमान थे। और कैसे मुसलमान? कि दुनिया के तमाम सूफियों में उनका बहुत आला दर्जा है। मौलाना रूमी की जो किताब जिसको हम मसनवी कहते हैं उसका दर्जा कुरान के बराबर रखते हैं, कुरान से दूसरा नहीं। उसकी मसनवी के लिए ये शेर है कि हस्त कुरान दर जुबाने पहलवी। रूमी की मसनवी जो है वो फारसी भाषा का कुरान है। ये दर्जा है उस आदमी का। तो मौलाना रूमी का एक शेर है, कहते हैं अल्लाह अल्लाह मी कुनी, अल्लाह अल्लाह मी कुनी, अल्लाह मी शरी, सुखन हकत वल्लाह अल्लाह मी शरी। अगर तुम अल्लाह अल्लाह करोगे तो अल्लाह बन जाओगे। खुदा की कसम, मौलाना रूमी खुदा की कसम खा के कहते हैं, खुदा की कसम अगर अल्लाह अल्लाह करोगे तो सचमुच अल्लाह बन जाओगे। इंसान अल्लाह नहीं बन सकता, बन सकता है। और सूफियों के अंदर इस किस्म के बहुत से वाकयात है। मंसूर ने अनल हक का दावा किया, मगर होता क्या है कि जो अंधे होते हैं ना उनको रंगों की तफावत का पता नहीं लगता, इसी तरह से जिनकी अंतकरण की आंखें खराब होती हैं, उनको बदन ही दिखता है, रूहानी साइड नहीं दिखती। बदन को बीच में रखने की जरूरत ही नहीं रहती इबादत के अंदर, इबादत में बदन की जरूरत ही नहीं। यहां भी रूह है, वहां भी नूर है, ये दोनों जब एक हो जाते हैं तो तफावत मिट जाती है। कोई कहे मैला, कोई कहे चोखा, कोई कहे ओला केवा, इमाम के लिए बातें करने वाले बहुत कुछ है। जीने का वाजिन सवाजे आने का वाजा, वाजिन सवाजे अकड़ा स्वरूप देखी दुनिया लाजे, आरती कीजे निकलन करतनी। आने तो आजा, बेहिसाब दुनिया के अंदर टिप्पणियां बजती हैं हमारे इमामों के लिए हमेशा से, रसूलुल्लाह के जमाने के अंदर भी मौला अली के लिए लोग आके शिकायत किया करते थे, मौला अली के लिए बातें करते थे। कभी ये कहते थे कि रसूलुल्लाह अली की मोहब्बत के अंदर अंधे हो गए हैं, ऐसे लफ्ज भी उन्होंने यूज किए हैं, ऐसे लफ्ज भी यूज किए हैं कि अली की मोहब्बत के अंदर रसूल अकरम हक से हट गए हैं, यानी सत्य रस्ते से हट गए हैं। तो हर जमाने से यह दुनिया में चली आ रहा है यह फिसाद। तो अर्ज करते हैं कि ये जो अनेक वाजे हैं ये बजते रहेंगे, अकड़ रूप देखी अकल में ना आवे, ऐसा इमाम का रूप देख के दुनिया को शर्म आएगी, लाज आएगी कि ये है, नहीं हो सकता, क्योंकि उनकी आंखें देख नहीं सकती। तो ज्योत जगाड़ी ने जुमलो जी बैठा गत के अंदर, ज्योत जगा के इमाम की ज्योत, शातिर की ज्योत, ये सिंबॉलिक ज्योत है जो हम गटपाट के स्थान के पास जलाते हैं। मैंने बहुत दफा कहा भी है, मार्क किया है, आज इसका खुलासा करूं कि गटपाट की दुआ स्टार्ट करने से पहले बत्ती जलनी चाहिए। बहुत दफा ऐसा होता है दुआ दे देते हैं, स्थापना हो गई, बत्ती बाद में जलाते हैं, ऐसा नहीं होना चाहिए। खड़े होने से पहले बत्ती जला डालो, और कभी पहली दुआ में बत्ती जलती हो, इतनी बत्तियां जलती हैं तो एक बत्ती और जले, क्या फर्क पड़ेगा। मगर घटपाट की दुआ, स्थापना की दुआ, बिस्मिल्लाह रहमान रहीम अल्हम्दुलिल्लाह कहने से पहले बत्ती जलनी चाहिए। तो ये ज्योत सिंबॉलिक है, पुराने जमाने के अंदर ये बत्तियां नहीं थी इलेक्ट्रिक की, घी जलाते थे और घी की बत्ती में सात मुंह होते थे, यानी सात दीवे रहते थे उस घी की बत्ती के अंदर। घी के अंदर एक गुण ये है कि भले उसकी जो बास है तो बाज दफा हम तो बहुत से लोगों को पसंद नहीं आती, लेकिन घी की वो बास जो है मोस्ट एंटीसेप्टिक है, तमाम एटमोस्फियर को जीव जंतु से, जर्म से, बैक्टीरिया से पाक कर देती, साफ कर देती है। ये बात लोबान में भी है, हर मजहब के अंदर लोबान दुखाया जाता है। बाइबल के अंदर हजरत मूसा अलैहिस्सलाम को हुक्म किया गया कि लोबान दुखाओ, और हजरत हारून जो थे वो लोबान खुद अपने हाथ से हैकल के अंदर, यानी जमात खाने के अंदर दुखाया करते थे। इस्लाम के अंदर भी लोबान दुखाने का रसूल पाक ने फरमान किया हुआ कि मस्जिदों के अंदर लोबान किया करो। लोबान से जब एटमोस्फियर साफ हो जाता है, वासना शापी सर्वे देवता नहीं चढ़े, ए वासना झटपाट न काम पवित्र करे, ए वासना पीर पैगंबर भोगवे, तो वासना स्वर्ग थी सन करे, हक चाहे बंदा कायम पाया फरमान शापीर। इस सदरदीन की ये जो दुआ है मोस्ट साइंटिफिक दुआ है। लोबान इंग्लिश के अंदर उसको एलो भी कहते हैं और बेंजोल कहते हैं। लोबान चाइना और इंडोनेशिया में बहुत होता है। हम अपने जमात खानों के अंदर ये जो अगर बत्तियां जलाते हैं, खास तौर पे ध्यान ये रखो दीनदारों, जिस तरह से ब्रेड खरीदते वक्त आप साइड में उसके इंग्रेडिएंट्स पढ़ते हो कि लार्ज तो नहीं, इस तरह से अगरबत्ती के पैकेट देख लो, اگر وہ انڈیا سے آئے ہوئے ہیں تو پھینک دو. میں نے خود اپنی آنکھوں سے میسور میں دیکھا ہے اگر بتی کے اندر وہ لوگ گائے کا چھین ڈالتے ہیں سوکھا کے دم کل دم ڈالتے ہیں, اور کل دم ان لوگوں کے لیے ہندوؤں کے لیے ثواب کا کام ہے کیونکہ وہ گائے کی پوجا کرتے ہیں. ہمارے لیے وہ گندگی ہے, پاکستان کی بنی ہوئی یا افریقہ کی بنی ہوئی جو ہیں اگربتیاں وہ یوز کرو. مگر پھر بھی میں اگربتی کو پسند نہیں کرتا, اس میں لکڑی ہوتی اور نہ جانے کیا ہوئے. لوبان منگاؤ, لوبان ڈالو, اور اس کے بہت سے رستے ہو سکتے ہیں. مندروں مسجدوں کے اندر جاؤ, یورپ امریکہ کے اندر, شکاگو کے اندر بہت بڑا مندر ہے ان لوگوں کا, بہائی لوگوں کا. تو میں مندر دیکھنے گیا, میں حیران ہو گیا کیا ان لوگوں نے اندر قدم رکھو اور خوشبو سے انسان کا دماغ تر ہو جائے. لوبان جل رہا ہے 24 گھنٹے. بھارتی لوگوں کی اگیاری کے اندر سینڈل وڈ جلتی رہتی ہے. ہم اتنے خرچے کرتے ہیں, لوبان تو مہنگی چیز نہیں. ہمارے جماعت خانے میں لوبان ہونے چاہیے. تو یہ جو امام زمان کا جو گھر ہے مومنوں, اس گھر کے اندر جو روحانیاں آتی ہیں ان کا یہ سواگت ہوتا ہے. تو جوت جگاڑی میں جملوں کی بیٹھا جماعت جو ہے یہ جملہ ہے, جوت جگا کے بیٹھے ہیں. تو جنگ بلہاری گرنر سنی, میں اس گرنر کے اوپر قربان ہو جاؤں. بلہاری کہتے ہیں میں اپنا جیو اس کے اوپر قربان کر جاؤں, بلہاری جاؤں, یعنی ایمان کی محبت کے اندر. جیر والا سرمانے سنیوں سو تو جاؤں تو بھو بھو داتی تمہارا والا دو لڑا سرو رنتی کری نے پائے لا گر والا آج مندر رڑی یا من دس. اے میرے پیارے بھائیو, میں نے جیسا سنا کانوں سے مولا ایسا ہے, مولا ایسا پیارا ہے, مولا ایسا شکتیمان ہے, میں نے اس کی تعریفیں سن سن کے دل کے اندر میں نے ایک جو ایک ہیولا بنایا تھا, ایک پکچر بنائی تھی. جب میں نے اس کو آنکھ سے دیکھا تو میرا دل خوش ہو گیا, کیونکہ جیسا میں نے سنا تھا ایسا ہی پایا, بلکہ اس سے بھی زیادہ. حضرت موسیٰ علیہ السلام ایک دفعہ نکلے تو دیکھا کہ ایک درخت کے نیچے گائیں بکریاں چرانے والا ایک بھڑوار کا شیپرڈ لڑکا بیٹھا ہے, اور وہ آنکھیں بند کر کے ایسا مزے سے کہہ رہا ہے, بات کیا بنی, تھوڑے دن پہلے موسیٰ نبی کی آواز سننے کے لیے باہر کھڑا تھا اور موسیٰ نبی خدا تعالیٰ کی تعریف کر رہے تھے, خدا کا وخان کر رہے تھے. اس لڑکا کو کوئی ادھیاتمک جنان تو تھا نہیں, مگر خدا کی تعریف سن کے اس کے دل میں تو ایسا پیدا ہوا کہ اللہ خدا تعالیٰ کو بہت اچھا خوبصورت انسان ہے وہ ہے. تو یہ سوچ کے اس کے خیالوں میں مست رہنے لگا. کچھ دنوں کے بعد موسیٰ نبی جب نزدیک سے گزرے تو آنکھیں بند تھیں, کہتا ہے خدا تو میرے پاس آ, میں تیرے پاؤں دھلاؤں. وہ زمانے میں لوگ پاؤں سے سفر کرتے تھے, دھول مٹی پڑ جاتی تھی تو جو ہوسٹ ہوتے تھے پہلے پاؤں دھلاتے تھے, پھر میں تیرا سر دھلاؤں پھر میں مٹی پڑ جاتی ہے, پھر میں تیرے بالوں میں تیل ڈال کے تنگی کروں, بال بنا دوں, اور پھر تجھ کو اپنی بکریوں کا دودھ پلاؤں. موسیٰ نبی ہنس پڑے, جب زور سے ہنسے اس کی آنکھ کھلی, کھڑا ہو کے سلام کیا, ارے مورخ کیا کہہ رہا تھا, کہتے میں خدا کو بلا رہا تھا. بیوقوف, خدا تھوڑا سا انسان ہے جیسا تم اس کو سمجھ رہا ہے, وہ تیرے پاس آئے گا تم اس کے پاؤں دھلائے گا, تم اس کا منہ دھلائے گا, تو اس کا بال دھلائے گا, اس میں تو تیل ڈالے گا, اس کے بال بنا دے گا, دودھ پلائے گا. خدا ایسا نہیں ہے. اس بیچارے کا دل ٹوٹ گیا, اس کو ایسا ہوا کہ میری بڑی بھول ہو گئی. موسیٰ نبی تو چلے گئے, جب تور پہاڑ پہ گئے اللہ کو سلام کیا تو جواب نہ ملے, ڈر گئے, خدایا میری کو بھول ہوئی, ہاں موسیٰ تم نے ہمارے ایک دوست کا دل توڑ دیا, یا اللہ وہ تو ایسا کہہ رہا تھا, ارے موسیٰ تجھے معلوم نہیں تو جب ہی چلا گیا تو میں اس کے پاس گیا تھا, اس نے میرے پاؤں دھلائے, میرا ہاتھ منہ دھلائے, میرے بال دھلائے, بالوں میں تیل ڈالا, کنگھی کی, موسیٰ میں اس کی بکریوں کا دودھ بھی پی کے آیا. آپ کسی شریعتی آدمی کے سامنے یہ بات کرو تو وہ یہ کہے گا, ایسا کبھی بن سکتا ہے؟ کیونکہ وہ خدا کو نہیں جانتا اس لیے کہتا ہے ایسا بن سکتا ہے. کیا ہم خدا کو سرو شکتیمان مانتے ہیں؟ کیا ہمارے ایمان میں یہ بات ہے کہ خدا جو چاہے سو کر سکے؟ اگر وہ قادر مطلق ہے, جو چاہے سو کر سکتا ہے, تو کیا یہ نہیں کر سکتا؟ ہم اپنے ایمان اور اپنی کمزوری کے حساب سے خدا کو باندھ لیتے ہیں, خدا ایسا نہیں کر سکتا, بھائی کیوں نہیں کر سکتا, کیا تیرے کو پوچھ کے کرے گا؟ وہ تو قادر مطلق ہے, اس کو جو کرنا ہے کر سکتا ہے. کیا وہ انسانی لباس میں نہیں آ سکتا؟ اگر وہ آنا چاہے تو نہیں آ سکتا؟ آ سکتا, وہ جو چاہے تو کر سکتا. تو دینداروں, یہ جو چیزیں ہیں, روحانی چیزیں, باطنی چیزیں, پیار کی چیزیں, محبت کی چیزیں, وہ عام انسانوں کی سمجھ میں نہیں آتی. محبت عام لوگوں کی لیول سے اونچی چیز ہے. جو محبت میں گر جاتے ہیں پھر ان کی دنیا اور ہو جاتی ہے. اس کی باتوں میں فرق ہوتا ہے, اس کے سوچنے میں فرق ہوتا ہے, اس کی ہر چیز میں فرق ہوتا ہے جو لوگوں کی نظر میں نہیں آتا. تو پیروں کا کہنا جو ہے تو وہ یہ ہے کہ میں نے جیسا سنا تھا سچ مچ اس کو میں نے ایسا ہی پایا, سرو نے سنیا کہ میں نئے نئے تو دیکھا, آنکھ سے دیکھا, ہوں تو بھو بھو داسی تمہاری, یا مولا میں تو تمام زندگیوں بھو بھو کی تیری داسی ہوں, تو میرا مالک ہے, دوہے لگا سروے دور کرو, اب رحمت کر کے میرے تمام دکھوں کے دور کر دو, آشا ونتی کری نے پائے لاگو, یا مولا میں تیرے پاؤں پڑوں, میں نے تجھ کو پا لیا, میں نے جیسا سنا تھا ایسا میں نے دیکھ لیا, اور دیکھ کر حق الیقین, علم الیقین, عین الیقین, یہ تینوں قسم کے یقین ہیں, سن کے, دیکھ کے, سمجھ کے, اس کو میں نے دیکھ لیا, پا لیا. جیروالا گرو نارتا سب اکثر سدھ لی جن والا جین تھا کی بھوا ساگر تری بھائی سوا تے صاحب جینی کی جن والا جمندر رڑیاں گورنر کے ساتھ گوٹھڑی کرو. گوٹھڑی کہتے ہیں دوستی کرو. گوٹھڑی کا ایک اور مطلب ہے, ایک جگہ آرام سے دو آدمی بیٹھ کے لوگ نہ سن سکیں اس طرح آستے آستے وہ گوشتی کرتے ہیں, اس کو کہتے ہیں گوشتی کرنا, ملاقات کرنا, باتیں کرنا ایسی کہ جو لوگوں کو سمجھ میں نہ آوے, سننے میں نہ آوے. یہاں مطلب کیا ہے, صبح اٹھ کے آنکھیں بند کرو, دنیا کے سب دروازے بند کرو, اور اپنے انتکرن کے اندر جہاں مولا بیٹھا ہے اس کے ساتھ باتیں کرو. ست گر نر ساتھ گوچھڑی کیجئے, سنتو اکثر سدھ لیجئے. بیت الخیال کا جو بول ہے وہ اکثر ہے, سنتو اکثر ہے, اس میں اعظم ہے, اس کی سدھ لو یعنی اس کی سمجھ حاصل کرو. بیت الخیال کے بول کے اندر کیا سمایا ہوا ہے وہ سمجھنے کی کوشش کرو. یہ نہ تھکی بھو ساگر کریے, جس کے کارن سے یہ دنیا ہم کو سلامتی سے پار کر کے دوسری دنیا میں جانا ہے. تو فرمایا ہے کہ سیوا تے صاحب نہیں کیجیے, اس مولا کی کہ جس کے کارن سے ہمیں مکتی ملے گی, اس کی عبادت کرو. چلا پاٹ ہے, મન મારા અમીરા સતીવાને આવો રે વાલા હાજર જામાને તાળે પડી જે વધાવો તે કાયમાં સ્વામી રે વાલા જમીંદર રૂડા સાધવાયા રૂડા સંત આવ્યા આપણે ઘે પ્રભુજી સધાર્યા એ વાલા યે જ્ઞાન સદગુરુજી સદરદીનને ફરમાયા મેરે મોમનો અમી રસ પીને કે લીએ આવો ન્યાસ પીને કે લીએ આવો હાજર જોનો કો પાઉં પડો ઓર ઉસકો જો હમેશા રહેને વાલા કાયમ ધની હૈ જો કભી મિટેગા નહીં કભી મરેગા નહીં હમેશા હાજર મૌજૂદ હૈ કભી ભાગ નહીં જાયેગા કભી છુપેગા નહીં ઉસકી પૂજા કરો ઉસકો વધા લો ઉસકો નજદીક બુલાઓ ઓર ઉસકી ઇબાદત કરો જિંદારો કૈસે મીઠે જ્ઞાન હૈ એસે હરેક જ્ઞાન કે અંદર હમારે પીરો ને કુછ ને કુછ ભેદ સમાય હુએ હૈ ઓર હમ યે જ્ઞાન અબ જો કભી આપકો યાદ રહા તો જ્ઞાન કા પાઠ સુનોગે આપકો ઇસકા મતલબ ભી પતા લગેગા તો દિલ ખુશ હો જાતા હૈ મૌલાના હઝરત ઇમામ અપની નેક ઉમેદે પૂરી કરે હકીકતી સમજ ગયે મૌલા ઈમાન મજબૂત કરે મૌલા ફરમાન બરદાર મોમન બનાવે દસમ સુપરેશ મેં પૂરા રખે મૌલા અપની મોહબ્બત અતા કરે મૌલા આપકે ઉપર હમેશા રાજી હોવે મૌલા અપની બખ્શિશે રહેમતે દેવે મૌલા દીન દુનિયા મેં અપની છત્ર છાયા મેં રખે મૌલા મઝહબ સમજને કી તૌફીક દેવે મૌલાના હાજર ઇમામ ઇલ્મ હાસિલ કરને કા શૌક દેવે મૌલાના હાજર ઇમામ આપકી જાન માલ આલ ઔલાદ મેં બરકત દેવે રોજી કમાની તંદુરસ્તી મેં બરકત દેવે દીન મેં દુનિયા મેં નેક ઉમીદે પૂરી કરે બલાયા આફતે દુઃખ મુસીબતે દૂર કરે ઝહર બાતું દીદાર નસીબ કરે
આજ કી કવાલી કા પ્રોગ્રામ હમ જિસ તરહ એક ઉસૂલ કવાલી કા હોતા હૈ ઉસ તરહ સે પેશ કરેંગે ક્યું ઇસમે સબ ઈમાન તાઝા હોને વાલે વાલે લોગ ભી હૈ ઓર હમારા ભી ઈમાન તાઝા હો જાય ઓર આપ